यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठौँदै सहमति भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती गृहमन्त्री गुरूङ यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसीयाई पुग्नुभए। मृतक यादवका बुवा र आमा तथा आफन्तसँग भएको छलफलमा आठौँदै सहमति भएको हो। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कार्यवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको गृहमन्त्री गुरूङले जानकारी दिनुभयो। यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उहाँले बताउनुभयो। गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै गृहमन्त्री गुरूङले घटनामा दोषीलाई कार्यवाही गरिने बताउनुभयो। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्लाधिकारी इन्द्रदेव प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार आज बिहान 8:30 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि कर्फ्यू आदेश हटाइएको हो। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। जिल्ला प्रशासन कार्यालय धनुषाले पनि जारी गरेको कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचना अनुसार आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसअघि साउन 14 गते दिउँसो 3:30 बजेदेखि जारी गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आज बिहान 10 बजेदेखि हटाइएको प्रशासनले जनाएको छ। सिराहाको गोलबजारमा गत बिहिबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने भएको छ। गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने साथै स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिने भएको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 71 वर्ष आज पूरा भएको छ। यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको 71 वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत 71 वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ। सन् 1955 अगस्त 1 मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यस यता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्ध लगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ। अविरल वर्षा, पहिरो तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। काभ्रे प्लाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको लामा साँगु रामेछाप सड़क खण्ड र सुवाको पासाङ लामो सड़क खण्ड सामाकोशी खोलाको बाहले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार भेकेसन विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. रूसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोनबाट गरेको आक्रमणमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्. कियेभका मेयर भिताली क्लिट्स्कोका अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 तले आवासीय भवनमा क्षति पुगेको छ भने भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ. जिल्लाको अर्को आवासीय भवनको पहिलो र दोस्रो तला आंशिक रूपमा फत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेको अनुमान गरिएको छ. 2 दिन अघि रूसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 जनाको मृत्यु भएको थियो भने 50 जना भन्दा बढी घाइते भएका थिए. सोही क्रममा एउटा रूसी मिसाइल पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेको थियो. रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ. अवस्था नमस्कार.